केही कुरा यस्ता हुन्छन् चाहेर भुल्न सक्दिनँ, मायामा फुल फुलाउन खोज्छु चाहेर फुल्न सक्दिनँ, दुई मुटुको मिलनमा चोखो पिरती कसैको मनमा घुल्न खोज्छु चाहेर घुल्न
सक्दिनँ। तिमी त कस्तो मान्छे हो कि भुल्न फुल्न अनि खुल्नै नसक्ने मान्छे भने।
म कहाँ त्यस्तो छु र सविता।
ल छैन रे फेरि अब, अनि अहिले भर्खरै पुरै भावनामा डुबेर भन्दै थियो त।
ल यो मेरो कहाँ भावना हो त, यो त हाम्रो जिग्री तारा पौडेलले पुरकोटबाट पठाउनु भएको भावना हो के।
साथीको भावना भए पनि त वाचन त तिमीले गरेको होला नि मन मुटु दिएर।
के साह्रो हो क्या तिमी पनि।
के होइन कि सबिन, मलाई थाहा थियो नि तर तिमीलाई जिस्काउनुलाई मात्रै भनेको हो कि के भन्दो रहेछौ भनेर। र साथी तारा, यति राम्रो भावना हामीलाई पठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ है। र आगामी दिनमा पनि यस्तै यस्तै भावना अथवा रचना पठाउँदै गर्नुहोला।
अनि झिग्री, तपाईँसँग पनि कथा, कविता, गीत, भावना अथवा जीवन भोगाएका विभिन्न कुराहरू छन् भने हामीलाई फटाफट पठाइहाल्नुहोस् है त झिग्री, टुप्पी पालेर।
पक्कै पनि।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल।
त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com।
त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio।
सविता जिग्री, अब चाहिँ जिग्रीलाई कार्यक्रममा स्वागत नै गरौँ न, हुँदैन?
भइहाल्छ नि सबिन।
नमस्ते अनि धेरै धेरै स्वागत छ है जिग्री कार्यक्रम साथीसँग मनको कुराको यो अर्को अध्याय लिएर, र म हुँ तपाईँको आफ्नै हसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन, टुप्पी पालेर।
सबिन सँगसँगै म पनि छु है साथी, म तपाईँकै आफ्नै हसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता। मेरो तर्फबाट पनि तपाईँलाई धेरै भन्दा पनि धेरै स्वागत गर्दै जाने हो नि त सबिन आजको कथा सुन्नलाई।
अब जाने हो नि सविता जिग्री,
त्यसैले फटाफट गइहालौ न त आजको माया र सुमित्राको कथा सुन्नलाई त्रिवेणीतिर।
ए बै साथी, नमस्ते छ है तपाईँकै प्यारी किशोरी। म के म तपाईँकै प्यारी किशोरीको तर्फबाट। कस्तो छ तपाईँलाई, सन्चै हुनुहुन्छ? ए हजुर हजुर, म त सन्चै छु। तपाईँको हालखबर बुझ्न अनि तपाईँलाई माया र सुमित्राको कथा सुनाउन भनेर आएकी हो नि। ए बै साथी, तपाईँलाई याद छ नि है माया र सुमित्राको कथामा के भएको थियो भनेर। हजुर हजुर हजुर, ए हो त नि, सुमित्राले आमालाई महिनावारी हुनु नराम्रो होइन, यो एउटा प्राकृतिक कुरा हो, पाप र धर्मसँग महिनावारीको कुनै सम्बन्ध छैन भनेर आमालाई राम्रोसँग बुझाएकी थिए। अनि मायाले पनि सुमित्रालाई महिनावारीमा सरसफाई गर्नुपर्छ, फोहोर कपडा प्रयोग गर्नु हुँदैन भनेर सम्झाएकी थिए। बरु अब चाहिँ के हुन्छ भनेर जान्नका लागि ढिला नगरी जाउँ है त माया र सुमित्रालाई भेट्न उनीहरू भएतिरै।
रेडियो बन्द गरिदिउँ माया, के अझै सुन्छौ?
बन्द गरिदिउँ युवराज, मलाई त एकदमै निन्द्रा लागिसक्यो।
ल ल हुन्छ, खै अलि पर सर त
यति कुनामा आएर सुत न।
हस् मेरी प्यारी माया, झुल पनि मिलाइदिनु पर्छ कि?
पर्छ नि, मच्छड कति छन्, अघि भाँडा माझ्दा टोकेर डाबरै डाबर भएको छ।
हो र, खै हेरौँ त कता डाबर आएछ।
धेरै मस्का लगाउनु पर्दैन है युवराज।
मस्का रे, आफ्नै बुढीलाई के भयो भनेर सोद्धा पनि मस्का लगाएको हुन्छ कि क्या?
अनि के त, खुब आमाको अगाडि त लुत्रुक्क पर्छौ त, अहिले चाहिँ ठिक्क पार्न खोजेको होला नि।
ठिक्क पारेको होइन नि माया, आमाको कुरा पनि त मैले सुन्नै पर्छ नि, होइन र?
पर्छ पर्छ, आमाको कुरा पनि सुन्नै पर्यो नि, आमाले त्यति राम्रो कुरा गर्नुहुन्छ।
तिमी फेरि यही कुरा नगर न माया, आमाले भनेको कुरा के नराम्रो छ भन त?
हो खुब राम्रो छ, कुरै गर्नु छैन कि मलाई तिमीसँग।
ल भइहाल्यो नि त सरी कति रिसाउँछु के तिमी मसँग बिहेभन्दा अघि त्यसरी कहिले रिसाउँदैन थियौ त
तिमी पनि त रिसाउँदैनथ्यौ नि मैले भनेको कुरा मान्थ्यौ तर आजभोलि खोइ के भएको हो तिमीलाई फेरि मलाई अहिले नै बच्चा चाहिएको छैन भनेर थाहा छ तिमीलाई पनि मलाई पढ्न मन छ अझै
थाहा छ लु भयो अहिले कुरा छोडिदेऊ तिमीलाई बच्चा जन्माउन मन छैन भने नजन्माऊ पछि नै जन्माउला
त्यसो भए अनि उता जाउँ न त
के भयो त
अनि तिमीसँग कन्डम छ त
आज ल्याउन जानै पाइएन
त्यसो भए त ना युवराज
नडराउ न
तर केही गरी फेरि
केही हुँदैन मलाई विश्वास गर न प्लिज
कस्तो टेन्सन भएको मलाई के सोचेको थिएँ के भयो अहिले नै बच्चा नजन्माऊ भनेको कसैले मेरो कुरै सुन्ने होइन अस्ति न पनि कतिचोटि नै बिना कन्डम नै हाम्रो यौन सम्पर्क भयो केही गरी बच्चा बसिहाल्यो भने नाइ यस्तो त हुनु हुँदैन हुन त युवराजले मैले ख्याल गरेको छु भन्न त भनेको छ केही नहोस् उफ के गर्ने होला मैले कस्तो छटपटी भएको महिनावारी हुनुपर्ने समय पनि भइसक्यो भएकै छैन उफ कतै कतै होइन होइन होइन
भाउजू ए माया भाउजू ल तरकारी डढिसक्यो भाउजूको ध्यान कता हो के भयो मेरो प्यारी भाउजूलाई
हजुर ए सुमित्रा नानी ओहो तरकारी त बुसुक्कै डढेछ ला अब आमाले के पो भन्नुहुन्छ फेरि
आ के डराइरा मैले पकाएको हो भन्छु नि
कहाँ त्यस्तो भनेर हुन्छ त
ल किन हुँदैन आमाले नै भन्नुभएको होइन मैले खाना बनाउन सिक्नुपर्छ काम गर्न सिक्नुपर्छ भनेर म खाना पकाउन सिक्दै थिएँ त्यही भएर डरेको भन्छु नि
कति माया गर्नुहुन्छ है नानी तपाईँले तपाईँले जस्तै यो घरमा अरूले पनि मलाई बुझ्ने भए कति राम्रो हुन्थ्यो होला
के भन्नुभएको भाउजू माया त सबैले गर्छन् तपाईँलाई
खै गरेको जस्तो त लाग्दैन नानी मलाई त दाइलाई त मेरो माया नै लाग्दैन अरूको त के कुरा गर्नु
फेरि त्यस्तै कुरा के भयो फेरि झगडा पऱ्यो के अब दाइसँग
होइन होइन नानी त्यस्तो केही पनि भएको होइन
मुखले झुटो बोले पनि आँखाले त सत्य बोलिरहेको छ क्या अरे
त्यही त है खै तपाईँको पनि आँखा हेरौँ त के भन्दैछ आँखाले
आँखाले होइन के भाउजू मेरो त मुखले नै भन्नेवाला छ के भयो भनेर तपाईँ जस्तो हो कि क्या हो
त्यही त है के भन्छ मुखले खै सुनौँ त म पनि
अरूलाई नभन्नु है त भाउजू
के कुरा हो र त्यस्तो अरूलाई भन्नै नहुने
तिन चार दिन भइसक्यो कस्तो पिसाब फेर्ने ठाउँ वरिपरि एकदमै चिलाउन थालेको छ
बेसरी नै चिलाउँछ
चिलाउँदा चिलाउँदा घाउ नै होला जस्तो हुन्छ के भएको होला भाउजू
खै नानी तपाईँलाई महिनावारी हुँदा जस्तो पायो त्यस्तै लुगा लगाएर पो हो कि
भन्नाले भाउजू
भन्नाले तपाईँलाई आमाले आफ्नो पुरानो कपडा दिनुभएको थियो नि होइन र
हो त नि लाउँदा लाउँदा पुरानो भएर फालेको धोतीको टुक्रा दिनुभएको थियो
हो त्यही फोहोर कपडाले गर्दा एलर्जी भयो जस्तो छ त्यही भएर यस्तो चिलाएको हो तपाईँलाई
ला हो र भाउजू
हो नि महिनावारी हुँदा त एकदमै केयर गर्नुपर्छ के सुमित्रा नानी जस्तो पाए त्यस्तो कपडाको टालो बनाएर लाउनुहुन्न नि त्यसलाई त मजाले धोएर घाममा सुकाएर मात्रै लाउनुपर्छ अनि खानपान पनि राम्रो गर्नुपर्छ
कहाँबाट पाउने त्यस्तो त सपना जस्तै हो भाउजू दुध खानु हुँदैन फलफुल खानु हुँदैन के पो हो
अब पिर नगर्नु न म छु नि अब तपाईँलाई महिनावारी हुँदा राम्रो राम्रो खानेकुरा खुवाउँछु अनि सफा कपडाको टालो पनि बनाइदिन्छु अब खुस
खुस
ल अब फटाफट खाना बनाउँछु तपाईँ पढ्न जानु एकैछिन है
हस् भाउजू
एब्बै साथी आफूलाई जति दुःख भए पनि अरूको अगाडि केही नभए चाहिँ हाँस्न त कसैले मायाबाट सिकोस् आफूलाई जति पीडा भए पनि अरूको अगाडि हाँसेकी छे आफ्ना हजार सपना माया मारेर पनि आफ्नो नन्दको केयर गरेकी छे एब्बै साथी म त कस्तो भावुक भएछु साँच्चै के साथी अब मायाको भविष्य यस्तै नै हुन्छ होला त के उसले साँच्चै नै पढ्न पाउँदिन होला त अनि कन्डम बिना यौन सम्पर्क गरेको भएर उसको चाहना नै नभइकन बच्चा गर्भमा बस्छ होला त के हुन्छ होला है?
सुमित्रा नानी।
हजुर भाउजू।
मलाई त कस्तो टेन्सन भइरहेछ नि।
किन भाउजू, के भयो?
महिनावारी नै भएन भने।
हो र?
हो नि, आज 14 दिन कटिसक्यो, मलाई त कस्तो डर लागिरहेछ भने।
अनि कहिले काहीँ ढिला हुन्छ भन्नुभएको होइन त तपाईँले अस्ति? न
हो नि, हुन त, तर मलाई आजसम्म सत्तै टाइममा नै हुन्थ्यो, यस्तो ढिला त हुनु नपर्ने हो।
के गर्ने त भाउजू, अब आमाले भन्ने हो त।
होइन होइन होइन, नभनौँ।
अनि के गर्ने त?
बरु एउटा काम गरिदिनु न है नानी तपाईँले।
के काम भाउजू?
तपाईँ स्वास्थ्य चौकी गएर नि भाउजूको महिनावारी रोकिएको छ, गर्भ जात्ने किट दिनु भनेर लिएर आउनु न है।
तर त्योभन्दा त स्वास्थ्य चौकी जाँदा ठिक होला नि भाउजू।
हुन त हुन्छ,
त्यसो भए जाऊँ न त।
होइन नानी, आमा र युवराजले के सोध्न थाल्नुहुन्छ त्योभन्दा त बरु तपाईँ गरेर ल्याइदिनु न है, म घरमै चेक गर्छु, बरु यहाँ चेक गरेपछि अनि जाम्ला।
अँ हुन्छ, तपाईँ त्यस्तै भन्नुहुन्छ भने म गएर ल्याउँछु, अनि रिजल्ट के हुन्छ त्यसपछि बल्ल स्वास्थ्य चौकी जाम्ला नि त।
हुन्छ नानी, थ्याङ्क यू सो मच है।
अँ भाउजू पनि यति कामको लागि पनि थ्याङ्क यू भन्नुपर्छ र। ल बरु म गइहाल्छु।
स्वास्थ्य चौकी जान लाएको नभन्नु है नानी आमालाई।
हुन्छ।
के भयो यसपालि? पहिले त महिनावारी समयमै हुन्थ्यो, 14 दिन जति नै ढिला भइसक्यो। कतै म तर होइन, युवराजले त केही भएको छैन भनेर भन्थे, फेरि केही नभएको भए किन यति दिन भइसक्दा पनि मलाई महिनावारी नै भएन। के भयो? होइन, कहिलेकाहीँ त यत्तिकै ढिला पनि भइहाल्छ नि, घरमा पनि त भाउजूलाई कहिलेकाहीँ 2-3 महिनामा हुन्थ्यो नि। मलाई केही पनि भएको छैन, म प्रेग्नेन्ट भएको छैन। नानी पनि कतिखेर आइपुग्नुहुन्छ होला? ओहो, म त आत्तेरै मन आँटिसकेँ, के गर्ने होला।
माया भाउजू, के देखायो?
हेर्दैछु सुमित्रा नानी। हे भगवान् केही नहोस् केही नहोस्। त्यो दुईवटा रातो धड्का, ला के भयो? म प्रेग्नेन्ट, अब म के गरौँ
भाउजू? के भयो के भयो भन्नु न, भन्नु न भाउजू, के भयो, किन रुनु भएको, ढोका खोल्नु न।
नानी
भाउजू नरुनु न,
बर्बाद भयो नानी, म त प्रेग्नेन्ट भएछु, अब के गर्ने होला, ला बर्बादै भयो नि।
नरुनु न, रोएर हुन्छ र,
के गर्ने त नानी, मलाई अहिले नै बच्चा जन्माउनै मन छैन, अब के गर्ने मैले।
हेर्नु भित्र जाउँ अनि के गर्ने भनेर सोचौला, म आमा र दाइलाई पनि भन्छु, हिँड्नु भित्र। ल तपाईँ बस्दै गर्नु, म आमा र दाइलाई बोलाउँछु है, नरुनु है।
हुन्छ। ए भगवान्, जे नहोस् भनेको थिएँ त्यही नै भयो, सुरक्षित छ भन्दा भन्दै पनि असुरक्षित यौन सम्पर्क भयो, मैले त नै भनेकै थिएँ नि, युवराजले मलाई थाहा हुन्छ भन्यो, तर म नै उस्तै हो,
युवराजले भन्यो भन्दैमा होला नि त भनेर नमानेको भए यस्तो हुँदै हुँदैन थियो। जस्तो सुखी अवस्था भए पनि मैले असुरक्षित यौन सम्पर्कका लागि मान्नै हुँदैन थियो। अब यो बच्चालाई के गरौँ मैले? बच्चा जन्माए भने त मेरो सारा समय यही बच्चाको हेरचाह गरेर जान्छ, अनि मैले पढ्न पनि पाउँदिन। मैले आफ्नै खुट्टामा किन यसरी बन्सर हानेको होला? किन यस्तो गल्ती गरेको होला मैले? बच्चा त अब जसरी भए पनि राख भन्नुहुन्छ आमा र युवराजले। यदि त्यस्तो भयो भने के गर्ने होला मैले? हे भगवान्, के गरेँ यो मैले?
ए बै साथी, मलाई त कस्तो नराम्रो लाग्यो भने। मायालाई जे कुराको डर थियो आखिर त्यही भयो। ऊ त गर्भवती पो भयो त। यति सानो उमेरको मान्छे गर्भवती हुँदा उसको स्वास्थ्यमा कस्तो असर पर्छ होला है? म त सोचेरै आत्तिन्छु भने। माया गर्भवती भएको कुराले उसको सासु र श्रीमान युवराज त खुसी होलान्, तर उसको भविष्य अब के गर्छ होला है? मायाले उसले के गर्दा ठिक होला है? मायाले भनेको जस्तै जस्तो सुकै परिस्थितिमा भए पनि असुरक्षित यौन सम्पर्क त गर्नै हुँदैन नि, होइन? अब किन भनेर थाहा पाइहाल्नु भयो होइन साथी? हुन त सुमित्राले मायालाई हरेक कुरामा साथ दिइरहेकी छे, तर उसको साथले मात्रै मायालाई पुग्ला त? मायाले बच्चा जन्माउँछ होला त साथी, या तपाईँलाई के लाग्छ? यस्तो अवस्थामा मायाले के गर्दा चाहिँ ठिक होला साथी? मायाले के गर्छ भनेर थाहा पाउनका लागि तपाईँ कार्यक्रम सुन्दै गर्नुहोस् है। फेरि पनि माया र सुमित्राको कथा लिएर आउने नै छु। अहिले जान्छु है, बाई बाई।
सविताजी, माया यति सानै छ, ऊ आफै बच्चा छ, यस्तो उमेरमा गर्भवती भए मलाई त अब मायाको भविष्य के होला भनेर पो चिन्ता लाग्न थाल्यो भने।
त्यही त भनेको सबिन, एक किसिमको भावनालाई कन्ट्रोल गर्न नसक्दा माया र उसको श्रीमान युवराज बीच बिना कन्डम नै यौन सम्पर्क हुन पुग्यो। फलस्वरूप माया गर्भवती भई कस्तो अप्ठ्यारो अवस्था सृजना भएको है उनीहरूलाई।
त्यही त भनेको सविता, फेरि माया त बच्चा जन्माउनुको लागि शारीरिक मानसिक रूपमा तयार नै छैन नि। यस्तो अवस्थामा बच्चा जन्माउनु भनेको त आमा र बच्चा दुवैलाई नै जोखिम हुन्छ नि, हो किन भन त?
हो नि सबिन, उनीहरूले एक किसिमको इमोसनलाई कन्ट्रोल गरेको भए, बिना कन्डम यौन सम्पर्क राख्दै नराखेको भए यो अवस्था आउँदै आउँदैन थियो नि। ल हो किन भन त तिमी नै?
त्यही त सविताजी, अब पछि त के काम हो किन भन त?
हो नि सबिन, हुन त अब मायाले पछि आएर रियलाइज यानी कि महसुस गरेकी छे जस्तो सुकै अवस्था आए पनि बिना कन्डम असुरक्षित तरिकाले यौन सम्पर्क गर्नु हुँदैन थियो भनेर, तर यही कुरा महसुस गर्न पनि त ढिला भइसक्यो नि, हो किन भन त सबिन?
त्यही त सविताजी, अब के गर्छ होला है मायाले? आफ्नो इच्छा नभइकन बच्चा जन्माउने निर्णय गर्छ होला कि, या त म त यो बच्चा जन्माउँदिन भनेर सुरक्षित रूपमा गर्भपतन गर्छ होला?
त्यस्तै मायाको नन्द सुमित्रालाई पनि महिनावारीको समयमा फोहोर कपडाको प्रयोगले गर्दा उसको योनाङ्गमा एलर्जी आएर उसलाई समस्या भइरहेको छ। भाउजूले भने जस्तै योनाङ्गको सरसफाई गर्ने, भित्री लुगा तथा महिनावारी हुँदा लगाउने कपडा सफा पानीले धोएर मजाले घाममा सुकाएर मात्र लगाउने हो भने ठिक हुन्छ भनेर दिएको सल्लाहलाई मानेर अब अर्को पटक महिनावारी हुँदा सरसफाईमा ध्यान दिन थाल्छ होला कि थाल्दैन होला?
त्यही त, अनि यो सबै कुरा थाहा पाउनुको लागि त सविता, तिमी, म अनि हाम्रो जिग्री सबैले माया र सुमित्राको कथाको अर्को भाग चाहिँ सुन्नै पर्छ होला के?
पक्कै पनि। सबिन, मलाई त मायाको कथा सुनिसकेपछि आजको कार्यक्रममा सुरक्षित यौन व्यवहार र असुरक्षित यौन व्यवहारको बारेमा नै कुरा गर्न मन लाग्यो
कि। सविताजी, क्या मेरै मनको कुरा गर्यो कि तिमीले टुप्पी पालेर?
ल त्यसो भए किन ढिला गर्ने, सुरु गरिहालौ न त।
भइहाल्छ नि सविताजी, तर हामीले नै भन्नुभन्दा पहिला चाहिँ मलाई चाहिँ हाम्रो जिग्रीको नै कुरा सुन्न मन लाग्यो के। अब त्यो चाहिँ के भनेदेखि नि, हामीले किन सुरक्षित यौन सम्पर्क अथवा सुरक्षित यौन व्यवहार गर्नुपर्छ भनेर क्या?
ए, त्यसको लागि त तिमीले चिन्तै लिनु पर्दैन के सबिन। रसिकले हाम्रो साथीसँग कुरा गरेर उहाँको आवाज ल्याइसकेको छ, बरु त्यही नै सुनौ न, हुँदैन?
ए हो र, त्यसो किन ढिला गर्ने त जिग्री, सुनौ है त हाम्रो केही जिग्रीका कुरा उहाँकै आवाजमा।
सेफ सेक्स भनेको शारीरिक सम्बन्ध राख्ने दुई पक्षका मानिसहरूमा शारीरिक र मानसिक रूपमा सुरक्षित हुने गरी गरिने शारीरिक सम्बन्ध हो। सेक्स सेफ हुनु आवश्यक छ किनभने शारीरिक रोगहरूबाट बच्न र अनावश्यक गर्भ नबस्न।
सेफ सेक गर्नु आवश्यक छ किनभने यसले मानसिक तनावबाट बस्न, गर्भ निर्धारणबाट बचाउन र विभिन्न यौन रोगहरूबाट बस्न मद्दत गर्दछ।
मान्छेहरू हुन्छ नि अब खुला सेक्स गर्दा यस्तो हुन्छ कि उस्तो हुन्छ, एउटा डर हुन्छ, त्यसले गर्दा चाहिँ आफ्नो सन्तुष्टि आफ्नो कुराहरू चाहिँ पुरा भएको छैन जस्तो लाग्छ। तर सेफ सेक्सले चाहिँ हरेक कुराहरू डरहरू चाहिँ सबै कम भएर चाहिँ आफ्नो सन्तुष्टि पुरा गर्न सकिन्छ होइन।
असुरक्षित यौनबाट सर्ने रोगका न्यूनीकरण गर्नका लागि सुरक्षित यौन सम्पर्क गर्नु निकै नै जरुरी मानिन्छ।
सेफ गर्दाखेरि चाहिँ रोग लाग्न सक्दैन होइन, र सेफ नगरिकन गर्दाखेरि रोग विभिन्न खालका रोगहरू लाग्दछ।
अलिक सेफ तरिकाले गरियो भनेदेखि चाहिँ अब विभिन्न रोगहरू लाग्नबाट बचिन्छ। अब ओपन गरियो भनेदेखि आफूलाई नै विभिन्न प्रकारका रोगहरू लाग्ने सम्भावना धेरै हुन्छन्,
किनभने ओपनले चाहिँ धेरै समस्याहरू रोगहरू भित्रिन्छ, सेफले चाहिँ भित्रिँदैन, त्यसैले सेफ चाहिँ आवश्यक छ जस्तो लाग्छ मेरो विचार।
आफ्नो विचार यति मजाले राखिदिनु भएकोमा सबै जिग्रीलाई धेरै धेरै धन्यवाद छ है।
सबिन, साथीको विचार त सुनिहाल्यौँ, अनि हाम्रो केही विचार पनि राखिहाल्यौँ। अब चाहिँ सुरक्षित यौन व्यवहार भनेको के हो, सुरक्षित यौन व्यवहार गर्दाको फाइदा र असुरक्षित यौन व्यवहार गर्दा हुने बेफाइदाको बारेमा रसिकले डाक्टर अरुणा उप्रेतीसँग कुरा गरेको छ। बरु उहाँकै कुरा सुनौ न, अनि अरू छलफल गरौँला, हुँदैन?
भइहाल्छ नि सविता जिग्री, सुनौ है त जिग्री, जनस्वास्थ्य विशेषज्ञ डाक्टर अरुणा उप्रेतीसँग गरेको कुराकानी।
हजुर नमस्ते, म डाक्टर अरुणा उप्रेती, जनस्वास्थ्य विज्ञ। मेरो विचारमा असुरक्षित यौन व्यवहार भनेको चाहिँ मैले कसरी लिन्छु भने, एउटा त जथाभावी जोसँग पायो त्यहीसँग यौन सम्पर्क राख्नु, र अर्को मैले चाहिँ के विचार गर्छु भने उमेर पुग्नुभन्दा अगाडि र अहिलेको सम्बन्धमा चाहिँ सन्दर्भमा चाहिँ 20 वर्षभन्दा अगाडि कसैले सम्पर्क यौन सम्पर्क राख्यो भने त्यसलाई मैले असुरक्षित यौन सम्पर्क भनेर मान्छु। किनभने असुरक्षित यौन सम्पर्कले गर्दाखेरि विभिन्न किसिमका रोगहरू, यौन रोगदेखि लिएर एचआइभी एड्स लाग्ने त छँदैछ, त्यो बाहेक सानै उमेरमा किशोरीले गर्भ रह्यो भने त्यसले गर्दाखेरि जीवनभर उनको प्रजनन स्वास्थ्य, शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ। बेफाइदा मात्रै नै छ यो त, असुरक्षित यौन सम्पर्क कुनै एउटा पनि फाइदा छैन। सबभन्दा पहिलो बेफाइदा त के छ भने, विशेष गरी यसको बेफाइदा मैले देखेको चाहिँ किशोरीहरूलाई पर्छ। उनीहरूले असुरक्षित यौन सम्पर्क गरिसकेपछि विभिन्न किसिमका यौन रोग लाग्ने सम्भावना हुन्छ, यौन रोग लाग्ने सम्भावना भइसकेपछि यसले उनीहरूको प्रजनन स्वास्थ्यमा प्रभाव पर्छ, र पछि विवाह गरिसकेपछि बाँझोपन पनि हुनसक्ने सम्भावना हुन्छ, एउटा पक्ष त्यो भयो। अनि अर्को, असुरक्षित यौन सम्पर्क गरिसकेपछि यदि कोही किशोरी चाहिँ गर्भवती भइन् भने उनले असुरक्षित तरिकाले गर्भपतन गर्छन्, र असुरक्षित तरिकाले गर्भपतन गरिसकेपछि कहिलेकाहीँ जिन्दगी नै ज्यान नै खतरामै पर्न सक्छ, र कहिलेकाहीँ असुरक्षित गर्भपतन गरेको यसले गर्दाखेरि चाहिँ जीवनभरको लागि पुनः उनको प्रजनन स्वास्थ्यको समस्या र बाँझोपनको समस्या हुनसक्छ। त्यसैले असुरक्षित यौन सम्पर्कका बेफाइदा मात्रै छन्, एउटा पनि फाइदा छैन। सुरक्षित यौन व्यवहार भनेको एउटा सबभन्दा महत्त्वपूर्ण कुरा त एक अर्कालाई राम्रोसँग चिनेर, राम्रोसँग प्रेम भएर, किशोरीलाई चाहिँ गर्व रह नरहने गरी गर्ने सम्पर्क चाहिँ सुरक्षित यौन सम्पर्क भयो। अनि अर्को चाहिँ अब विवाह उपरान्त जब चाहिँ हामीहरूको दाम्पत्य जीवनको एउटा महत्त्वपूर्ण कुरा आफ्नो सन्तान जन्माउनु हो होइन, सन्तान जन्माउँदाखेरि पनि यदि चाहिँ यदि उनीहरूले यदि केटाले भनौँ अथवा लोग्ने अथवा पार्टनरले चाहिँ कतै अन्य ठाउँमा सम्पर्क गरेर श्रीमतीलाई यौन रोग सार्न सम्भावना छ भने त्यो बेलामा चाहिँ उसले कन्डमको प्रयोग गरेर बच्चा पनि नपाउनु र सुरक्षित रूपमा यौन सम्पर्क गरेर उनलाई चाहिँ विभिन्न किसिमको समस्या रोगहरूबाट मुक्ति दिनलाई चाहिँ मैले सुरक्षित यौन सम्पर्क भन्छु। तर सुरक्षित यौन सम्पर्कको कुराकानी गर्दाखेरि एउटा कुरा चाहिँ नेपालमा अहिलेको सन्दर्भमा चाहिँ किशोर किशोरीहरूले बुझ्नै पर्ने के कुरा हो भने, समय उमेर नपुगी एकछिनको लागि एकछिन प्रेम छ भन्दैमा एकदम मायापिटी गरेर ल म जिन्दगीभर बाँच्ने बाचा गर्ने त्यो बेलामा चाहिँ यौन सम्पर्क राख्नु चाहिँ असुरक्षित यौन सम्पर्क भन्छु। त्यस्तो किसिमको सम्पर्क नराख्नु नै सुरक्षित रहनु हो। दुईवटा महत्त्व छ, एउटा त यसले गर्दाखेरि त किशोर किशोरी विशेष गरी किशोरीहरूको अथवा महिलाहरूको स्वास्थ्यमा चाहिँ सकारात्मक स्वास्थ्य असर पर्छ होइन, अनि उनलाई सुरक्षित सम्पर्क राखिसकेपछि उनलाई चाहेको बेलामा बच्चा हुँदाखेरि उनको शरीरमा कुनै प्रजनन स्वास्थ्यमा कुनै पनि नराम्रो असर पर्दैन, स्वास्थ्य बच्चा जन्मिन्छ। र सुरक्षित यौन सम्पर्कले चाहिँ एकअर्काप्रतिको प्रेम माया स्नेह र दाम्पत्य जीवनमा पनि सकारात्मकता ल्याउँछ। तपाईँहरू यदि आफूलाई माया गर्नुहुन्छ, आफ्नो शरीरलाई माया गर्नुहुन्छ, आफ्नो जिन्दगी भविष्य उज्जवल जाउन चाहनु बनाउन चाहनुहुन्छ भने यस्तो कुनै पनि सम्पर्क यौन सम्पर्कबाट उमेर नपुगिकन आफ्नो पढाइ नसिद्धिकन 20-22 वर्ष उमेर नभइकन सम्पर्क नै नराख्नु होला भन्ने चाहिँ सन्देश दिन चाहन्छु।
यति मजाको जानकारी दिनुभएकोमा डाक्टर अरुणा उप्रेतीलाई धेरै धेरै धन्यवाद।
पक्कै पनि। र जिग्री, उहाँले भने जस्तै हामीलाई असुरक्षित यौन सम्पर्क या यौन व्यवहारले गर्दा नि हुन्छ नि हाम्रो शारीरिक मात्र नभएर मानसिक रूपमा पनि कमजोर बनाउँछ, त्यही भएर यस्ता क्रियाकलाप वा भनौ न यस्तो व्यवहारबाट चाहिँ टाढै रहनुपर्छ।
हो नि सबिन, मलाई त नि जबसम्म किशोर किशोरीले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा राम्रो जानकारी पाउँदैनन्, राम्रो शिक्षा पाउँदैनन्, तबसम्म उनीहरूले यस्तो जोखिमपूर्ण कार्यबाट आफूलाई बाहिर निकाल्न सक्दैनन् जस्तो लाग्छ कि।
हो नि सविता झिरी, किशोर अवस्था भनेकै एउटा चञ्चल उत्सुकताले भरिपूर्ण उमेर हो। यो उमेरमा के सही के गलत भन्ने कुरा छुट्याउन पनि गाह्रो हुन्छ क्या, जसले गर्दा आफूमा भएको क्युरियोसिटी मेटाउनको लागि त्यस्ता गलत व्यवहार गर्न सक्छौ। ल हो कि भन्नुहोस् त झिरी।
हो नि सबिन, त्यही भएर नि साथी मलाई त के लाग्छ भने नि किशोर किशोरीलाई त्यस्ता जोखिमपूर्ण व्यवहारबाट बाहिर निकाल्नको लागि हामी आफै यानि कि अभिभावक शिक्षकहरू नै अग्रसर हुनुपर्छ जस्तो लाग्छ कि।
हो नि सविता झिग्री, एकदमै राम्रो कुरा गर्यो। र त्यो किन भनेदेखि नि झिग्री, हामीले हाम्रा भाइ बहिनीलाई समयमै यौन तथा प्रजनन स्वास्थ्यको बारेमा उनीहरूमा भएको जिज्ञासालाई मेटायौ, उनीहरूले सोधेको कुरामा हाँसेर उडाउने भन्दा पनि यो भनेको यो हो भनेर मजाले हामीले चाहिँ यौन तथा प्रजनन स्वास्थ्यको बारेमा भन्यौँ भने त उनीहरू एकदमै मजाले बुझ्न सक्छन् र सही के हो गलत के हो भनेर चाहिँ छुट्याउन पनि सक्छन्। हो कि भन त सविता।
हो नि सबिन, त्यो सँगसँगै नि स्कुलमा पनि शिक्षकहरूले आफ्ना विद्यार्थीलाई पाठ्य पुस्तकमा भएको कुराहरू पनि मजाले कुनै हिचकिचाहट बिना सिकाउने हो भने त बाल बालिका किशोर किशोरीमा यौन सम्बन्धी नकारात्मक धारणा नै आउँदैन थियो अनि उनीहरू जोखिमपूर्ण व्यवहार पनि गर्ने थिएनन् नि, होइन र साथी।
हो नि सविता, तर अझै पनि कतिपय विद्यालयमा चाहिँ यौन तथा प्रजनन स्वास्थ्यको कुरा आयो भने चाहिँ च्याप्टर नै स्किप गरिदिने, तिमीहरू आफै पढ है, यो तिमीहरू ठुलो भएपछि बुझ्ने कुरा हो भनेर चाहिँ पढाउँदै पढाउँदैनन्, जुन कुरा त राम्रो भएन नि। हो किन भन्नु त।
हो नि सबिन, ठ्याक्कै यस्तै व्यवहार चाहिँ दैलेखको मालिका भन्ने ठाउँमा केही समय अघि रसिक र म जाँदा त्यहाँको एउटा स्कुलमा देखेका थियौँ कि। तपाईँहरूले कार्यक्रममा यौन शिक्षाको बारेमा गरेको कुराकानी सुनेर हाम्रो समाजमा विकृति फैलिन्छ, हाम्रा केटाकेटीले नराम्रो कुरा सिक्छन् भनेर भन्नुभएको थियो कि। हामी त उहाँको कुरा सुनेर ट्वा परिम भने। हामीले त्यस्तो भन्ने शिक्षकले आफ्नो विद्यार्थीलाई कस्तो शिक्षा दिएका होला नि कि, होइन सबिन।
हो नि, अनि त्यसपछि तिमीले के गर्यौ त।
अब के भन्नु नि सबिन, हामीले केही कुरा गर्न लाग्दा त उहाँ त क्या जङ्गिनु भयो नि विकृति फैलाउने तिमीहरू भनेर। अनि मैले शान्त भएर यौन शिक्षाको बारेमा जानकारी पाउनु किशोर किशोरीको अधिकार हो, यदि उनीहरूले अहिले राम्रोसँग जानकारी या सूचना पाउन सकेनन् भने उनीहरू आफ्नो जिज्ञासा मेट्न नसकेर जोखिमपूर्ण कार्य गर्न बाध्य हुन सक्छन्। यदि हामीले उनीहरूलाई राम्रोसँग बुझाउन सकेनौ, उनीहरूले सोधेको बेलामा उत्तर दिएनौ अथवा किन चाहियो भनेर उल्टै हप्कायौ भने उनीहरूको मानसिकतामा नकारात्मक असर पर्न सक्छ भनेर आफूले बुझेको कुराहरू भने कि उहाँलाई।
होस्, तिमीहरूले उहाँलाई बुझाएछौ, त्यो चाहिँ एकदमै राम्रो गरेछौ के। तर झिक्री, त्यस्तै मान्छेले गर्दा नै हामी किशोर किशोरी तथा युवाहरूले सही जानकारी पाइरहेका हुँदैनौँ क्या। यदि हामीले चाहेको बेलामा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा सही के हो गलत के हो भनेर सही सूचना र जानकारी पाएको भए असुरक्षित रूपमा यौन क्रियाकलाप नै गर्दैन थियौँ नि। हो कि भन्नुहोस् त।
हो नि, र किशोर किशोरी आफैले पनि आफूलाई चाहिएको जानकारी लिनको लागि अप्ठ्यारो मान्ने डराउने चाहिँ गर्नुहुन्न कि। आफ्नो शिक्षक स्वास्थ्य कार्यकर्ता या परिवारका सदस्यसँग आफूलाई लागेको कुराहरू प्रष्टसँग सोध्ने र जानकारी लिने काम चाहिँ गर्नै पर्छ है।
हो नि, त्यसै गरेर अभिभावक तथा शिक्षक र स्वास्थ्य कर्मीले पनि तिमीहरूलाई किन चाहियो भनेर हप्काई दप्काई गर्नु भन्दा पनि किशोर किशोरले सोधेको कुरा गोप्य ढङ्गले प्रभावकारी रूपमा सम्झाउनु चाहिँ पर्छ होला जस्तो लाग्छ है।
साथी, हामीले यहाँ गोपनीयताको कुरा किन गरेको भने नि, किशोर अवस्था भनेको त्यस्तो अवस्था हो जुन अवस्थामा हामीले कसैलाई विश्वास गर्यो भने त्यो विश्वास चाहिँ पछिसम्म रहिरहन्छ। यदि त्यो समयमा हाम्रो विश्वास कसैले टुटायो अथवा हामीले विश्वास गरेको मान्छेले विश्वासघात गर्यो भने त त्यसले हामीलाई झन् धेरै नकारात्मक असर पार्न सक्छ र जोखिमपूर्ण व्यवहार गरिरहन सक्छौ। त्यसैले अभिभावक शिक्षक र स्वास्थ्य कर्मी सबैजनाले किशोर किशोरी यदि तपाईँसँग यौन तथा प्रजनन स्वास्थ्यको बारेमा आफ्नो जिज्ञासा लिएर आए भने उनीहरूको कुरामा चाहिँ एकदमै ध्यान दिएर सतर्क भएर सुनिदिएर समस्या समाधान गरिदिनु होला र उनीहरूको विश्वासलाई चाहिँ कायमै गरिदिनु होला भनेर अनुरोध नै गर्न चाहन्छु है।
पक्कै पनि। र त्यो सँगसँगै किशोर किशोरीहरूले पनि नहिचकिचाइकन चाहिँ आफ्ना कुराहरू खुलेर आमा बुवा दाजुभाइ दिदी बहिनी शिक्षक स्वास्थ्य कर्मी जसलाई आफूलाई सजिलो लाग्छ उहाँलाई चाहिँ आफ्नो कुराहरू चाहिँ सोध्नु होला र त्यसको बारेमा सही जानकारी लिनु होला नै भनेर भन्न चाहन्छु, होइन त सविता।
पक्कै पनि हो नि सबिन। अब चाहिँ हामीले कार्यक्रममा उठाएको विषयवस्तुको सेरोफेरोमा रहेर साथीलाई भिओवाई प्रश्न सोध्न अनि अघिल्लो हप्ताको भिओवाई प्रश्नमा साथीले नै पठाउनु भएको विचार पढ्न रसिक र करुणालाई बोलाउन हुँदैन?
भइहाल्छ नि, स्योर बोलाउन।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी।
आज पनि सधैँको जस्तै यो हप्ताको लागि भिओवाई प्रश्न सोध्न अनि गत हप्ताको भिओवाई प्रश्नमा तपाईँले नै पठाउनु भएको विचारहरू लिएर आइसकेको छु। म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने साथी करुणा।
अनि करुणा सँगै म पनि छु है साथी, म तपाईँको आफ्नै साथी रसिक। र साथी, यो हप्ताको भिओवाई प्रश्न रहेको छ, तपाईँको विचारमा असुरक्षित यौन व्यवहारले के कस्ता जोखिम निम्त्याउन सक्छ? प्रश्न फेरि एकपटक भन्छु है, तपाईँको विचारमा असुरक्षित यौन व्यवहारले के कस्ता जोखिम निम्त्याउन सक्छ?
साथी, यो प्रश्नमा तपाईँको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् अनि भिओवाई टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो रचनात्मक विचार सरर लेखेर हामीलाई पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने एसएमएस नम्बर 3440।
साथी, अब भने पालो भएको छ गत हप्ताको भिओवाई प्रश्नमा तपाईँले नै पठाउनु भएको विचारहरू पढेर सुनाउने। र गत हप्ताको भिओवाई प्रश्न रहेको थियो, तपाईँको विचारमा आफ्नो नराम्रो बानी किन हटाउनु पर्छ?
र यो प्रश्नमा हामीलाई धेरै भन्दा पनि धेरै साथीले आफ्नो विचार पठाउनु भएको छ। र सबैभन्दा पहिले मेरो हातमा हाम्रो सल्यानको साथी सुरेश भारतीको विचार छ। उहाँ लेख्नुहुन्छ, आफ्नो जीवनमा हुने विविध किसिमका समस्याको समाधान गर्न, साथी सङ्गीहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउन तथा सामाजिक प्रतिष्ठा र सामाजिक व्यवहारलाई सुधार गर्न हामीले हाम्रो गलत बानीलाई सुधार गर्नुपर्छ भनेर लेख्नु भएको छ।
त्यस्तै आफ्नो नाम र ठेगाना नलेख्ने साथी भन्नुहुन्छ, हामीले हाम्रो नराम्रो बानी छिट्टै सुधार्नु पर्छ किनभने ती बानीहरूले कहिलेकाहीँ हामीलाई लज्जित पनि बनाउन सक्छ भनेर लेख्नु भएको छ।
यसै गरी हाम्रो विराटनगरको साथी छविलाल भण्डारी लेख्नुहुन्छ, जीवनमा सफलता प्राप्त गर्न, नराम्रो काम हुन नदिन, समाजमा राम्रो छाप पार्न र असहज परिस्थितिलाई आउन नदिनको लागि नराम्रो बानी हटाउनु पर्छ भनेर उहाँले आफ्नो विचार लेख्नु भएको छ।
पक्कै पनि उहाँ साथीहरूले भन्नुभएको जस्तै नराम्रो बानीले आफ्नो व्यक्तित्वलाई असर गर्ने, मान्छेले नराम्रो सोच्ने, कुनै पनि ठाउँमा लज्जित हुनुपर्ने, त्यही भएर साथी हामीले हाम्रो नराम्रो बानीलाई चाहिँ हटाइहाल्नु पर्छ है।
एकदमै हो नि रसिक। र साथी, यति राम्रो राम्रो विचार रेकर्ड गरेर पठाउनु भएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। र यो हप्ताको भिओवाई प्रश्नमा पनि तपाईँले यस्तै रचनात्मक विचार पठाउनु हुनेछ भनेर हामी पर्खी बसेका छौँ है।
पक्कै पनि करुणा, अब चाहिँ भने हाम्रो साथीको समस्या तथा जिज्ञासामा नै छलफल गरौँ न, हुँदैन?
हुन्छ हुन्छ रसिक, बरु मेरो हातमा एकजना साथीले पठाउनु भएको जिज्ञासा छ, म त्यो नै सुनाउँछु है त। उहाँ लेख्नुहुन्छ, म भविष्यमा सिएमए पढ्न चाहन्छु, सिएमए पढ्न कति पैसा चाहिन्छ अनि यो पढ्न कति वर्ष लाग्छ र पढिसकेपछि के गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
सबैभन्दा पहिला हामीलाई आफ्नै साथी सम्झेर यो जिज्ञासा पठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
र साथी, मलाई त तपाईँको यो जिज्ञासा सुनेर एकदमै खुसी लाग्यो भन्या। र त्यो किनभने नि साथी, तपाईँले मैले यो विषय पढ्छु यो गर्छु भनेर कति मजाले सोच्नु भएको छ, तर हाम्रो कतिपय साथीले मैले यो विषय पढ्छु भनेर निर्णय लिन पनि सक्नुहुन्न, र अझ कतिले त घर परिवारले जे विषय पढ भन्यो त्यही विषय नै पढ्नुहुन्छ। तर तपाईँले यति मजाले मैले यो विषय पढ्छु, यो विषय पढ्नको लागि के कति पैसा चाहिन्छ, कति वर्ष लाग्छ भनेर सोध्नु भएको छ नि, त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो।
किनभने नि करुणा, हामीले आफ्नो मनले कुन विषय पढ्न चाहन्छौँ त्यही विषयमा राम्रोसँग पढ्न सक्छौँ, नभए अरूको करकापमा वा साथीको लैलैमा लागेर पढेको विषयमा हामीले पढाइमा ध्यान नै दिन सक्दैनौँ अनि आफूलाई पनि पढ्न नै मन लाग्दैन के।
एकदमै हो नि रसिक, त्यही भएर नि साथी, आफूलाई पछि गएर के बन्ने इच्छा छ अथवा कुन विषयमा पढेर राम्रो गर्ने इच्छा छ त्यही विषय चाहिँ लिएर पढ्नु होला। जस्तै कि तपाईँलाई अर्थशास्त्री बन्न मन छ भने अर्थशास्त्र, लयर बन्न मन छ भने ल विषय लिएर पढ्नु होला। त्यस्तै तपाईँलाई होटेल सम्बन्धी काम गर्न वा भनौँ सेफ भएर काम गर्न मन छ भने होटेल म्यानेजमेन्ट विषय लिएर पनि पढ्न सक्नुहुन्छ।
पक्कै पनि हो नि। र साथी, हामी कतिजना साथीले त आफूलाई पढ्न मन लागेको विषय यो हो भनेर अभिभावकलाई भन्न पनि सक्दैनौँ र हाम्रो कति समय त्यसै खेर जान्छ र पछि पछुताउँदै बस्नु पर्ने पनि हुन्छ नि।
त्यसैले नि साथी, पछि गएर पछुताउनु वा आफ्नो वर्ष त्यत्तिकै खेर फाल्नु भन्दा अहिले नै आफ्नो अभिभावकसँग स्पष्टसँग आफ्नो कुरा राखेर म यो विषय पढ्न चाहन्छु र मलाई यो विषय पढ्न मन लागेको छ, यसमा म राम्रो गरी पढ्न सक्छु भनेर खुलस्त रूपमा आफ्नो कुरा राख्नुपर्छ होला के।
हो नि करुणा। र साथी, आफ्नो कुरा राख्दा आफ्नो अभिभावकलाई तपाईँले राम्रोसँग बुझाउन सक्नुपर्छ कि म यो विषय पढ्दा यो फाइदा हुन्छ, मैले यस्तो यस्तो गर्न सक्छु भनेर।
हो नि रसिक, र यसरी हामीले आफ्नो कुराहरू राख्यौँ भने त हामीले कसैको करकापमा बसेर पनि पढ्नु पर्दैन र आफूलाई मन लागेको विषयमा पनि राम्रो गर्न सक्छौँ। रसिक,
बरु मैले साथीको समस्यामा छलफल गर्दा मोडर्न इन्स्टिच्युट अफ हेल्थ साइन्स गाईघाटका प्रिन्सिपल खेमचन्द्र यादवसँग कुराकानी गरेको थिएँ। बरु उहाँकै कुरा सुनौ न, हुँदैन?
भइहाल्छ नि करुणा।
म खेमचन्द्र यादव, म अहिले मोडर्न इन्स्टिच्युट अफ हेल्थ साइन्स गाईघाटको प्रिन्सिपल रूपमा कार्यरत छु। सिएमए पढ्नको लागि तपाईँको सिटिभिटीबाट सम्बन्धन प्राप्त नेपालका लगभग 200 भन्दा बढी एजुकेसन संस्थाहरू, यो सिटिभिटीबाट सम्बन्धन प्राप्त संस्थाहरू छन्। अब फर्म चाहिँ खुल्ने बेला हुन लाग्यो, अब गएर आफ्नो आफ्नो नजिक पर्ने प्राविधिक शिक्षालयहरूमा गएर उहाँहरूले अब दर्ता गर्न पाउँछ, त्यहाँनिर फर्म दर्ता गर्न पाउँछ। 5 गतेपछि सम्भवतः यो फर्म खुल्छ, अनि त्यहाँबाट त्यो प्रवेश परीक्षामा पास भएपछि उहाँहरूले आफ्नो क्रमानुसार त्यहाँनिर अध्ययन अध्यापन गर्न चाहिँ उहाँहरूले अनुमति पाउँछ। यो 18 महिने कोर्स हुन्छ जम्मा। अब अहिले यस वर्षको त तोकिएको छैन, पहिला 1,00,000 देखि 1,20,000 लाग्थ्यो 18 महिनासम्मलाई। पास गरिसके पछाडि स्वास्थ्य व्यवसाय परिषदमा दर्ता गरिसकेपछि अनि त्यहाँबाट लोक सेवा आयोगको लागि फर्म खुल्छ, सेतुमा गएर फर्म भर्नुपर्छ, त्यहाँबाट साउन भदौसम्ममा पोस्टिङ हुन्छ। प्रत्येक वर्ष कम्युनिटी मेडिसिन असिस्टेन्टको रूपमा उसले समुदायमा भएका स्वास्थ्य समस्याहरूको निवारण गर्ने कार्य गर्दछ, एउटा स्वास्थ्यको समुदायको स्वास्थ्यको नेतृत्वको रूपमा पनि कार्य गर्ने गर्दछ, र प्राथमिक उपचारदेखि लिएर आकस्मिक सेवामा नेपाल सरकारका जति पनि हस्पिटलहरू छन् सबै आकस्मिक सेवाहरूमा पनि ऊ एउटा इन्चार्ज वा इन्चार्जको भूमिकामा कार्य गर्दछ। पहिला नेपाल सरकारको सब हेल्थ पोस्टको इन्चार्जको रूपमा दरबन्दी सिएमएको राखेको थियो, अहिले चाहिँ हेल्थ पोस्टमा पनि अब दुर्गम दराज ठाउँमा हेल्थ पोस्टको इन्चार्ज भएर प्रायः सिएमएहरू नै देशभरि चलाइरहेका छन्।
मोडर्न इन्स्टिच्युट अफ हेल्थ साइन्स गाईघाटका प्रिन्सिपल खेमचन्द्र यादवलाई धेरै धेरै धन्यवाद हाम्रो साथीको जिज्ञासा मेटाइदिनु भएकोमा।
पक्कै पनि। र साथी, तपाईँको समस्याको समाधान भयो कि भएन भनेर हामीलाई लेखी पठाउन चाहिँ नभुल्नु होला।
अनि नि साथी, तपाईँले भनेको जस्तै राम्रोसँग सिएमए पढ्नु होला र अगाडि बढ्नु होला। हाम्रो साथीसँग मनका कुराको टिमको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना छ है।
र साथी, तपाईँसँग पनि यस्तै कुनै समस्या वा जिज्ञासा छन् भने हामीलाई पठाउँदै गर्नु होला भन्दै अहिलेको लागि भने चाहिँ साथीलाई साथीको सल्लाह स्तम्भबाट करुणा र रसिक बिदा हुन्छौ।
नमस्ते, बाई बाई, फेरि भेटौँला।
नमस्कार है। नमस्कार।
नमस्कार
है साम सेविका नानी।
के छ त सन्चो बिसन्चो? दुवैजना गाई गोठतिरै व्यस्त हुनुहुन्छ त। कस्तो राम्रो मिलेको बुढाबुढी बिचको एकापसी सहयोग, यही छ क्या रमाइलो?
हो भन्या नानी, गोठ सफा गरौँ कि भनेको लामखुट्टेले टोकेर हैरान भयो। झन् यो बिरामी खुट्टामा त टोकेपछि घाउ भइहाल्छ भन्या।
ओहो, बायाँ खुट्टा त निकै सुन्निएको रहेछ त, के भएर दिदी?
खोइ के भयो भयो, 8-9 वर्ष भइसक्यो नि नानी यो सुन्निएको त, बिस्तारै बढ्दै पनि गएको छ। बर्सातको समयमा त झन् घाउ भइराख्छ भन्या यही खुट्टामा।
अनि स्वास्थ्य संस्थामा गएर जचाउनु भएको छैन त?
आफूले थाहा पाएदेखि लडेको, चोट लागेको, भाँचिएको केही छैन, के भनेर जचाउन जानु नानी?
यो त हात्ती पाइले रोगका कारण सुन्निएको पनि हुनसक्छ। सुन्निएको अङ्गको नियमित हेरचाहले थप सुनिन दिँदैन र अङ्गभङ्ग हुनबाट पनि बच्न सकिन्छ। त्यसका लागि स्वास्थ्य कर्मीले सहयोग गर्छन् नि। बरु गइहाल्नुहोस् दिदी स्वास्थ्य संस्था।
मेरो कुरा पनि सोध्यौ न, यही मौका बुढी।
नानी अलि ओर आउनुहोस् न, एउटा अर्को कुरा पनि सोधिहालौ कि।
भन्नुहोस् न दिदी।
सुन्न नि अप्ठ्यारो भन्या, बुढाको अण्डकोष पनि सुन्निएको छ, जचाउनुहोस् न भन्छु। दुखेकै छैन, के जचाउनु भन्नुहुन्छ, के गर्ने होला?
ए के को अप्ठ्यारो नि, रोग नबताएर झनै दुःख त हुने हो। रोगलाई हेलचेक्रे गर्न र लुकाउन हुन्न, बेलैमा उपचार गरे निको हुन्छ। त्यो पनि हात्ती पाइले रोगका कारण भएको हुनसक्छ। नेपाल सरकारले तोकेको सरकारी अस्पतालहरूमा हाइड्रोसिलको निशुल्क अपरेसन हुन्छ र अपरेसन पछि पूर्ण रूपमा निको हुन्छ। त्यसैले बरु दुवैजना आजै स्वास्थ्य संस्था गएर सल्लाह लिनुहोस् न।
हुन्छ नानी, हामी भात भान्साको काम सक्ने बित्तिकै आजै जान्छौँ। तिमीले मेरो कुरा भनिदिएर राम्रो गर्यो।
अझै हामीले ध्यान दिनुपर्ने कुरा भनेको यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नको लागि सुत्ने बेलामा झुल्को प्रयोग गर्ने र लामखुट्टे नियन्त्रणका लागि घर आँगन वरिपरि सफा राख्नुको साथै पानी जम्ने खाल्डा खुली छन् भने पुरिदिनुपर्छ। यसो गर्नाले लामखुट्टेको टोकाइबाट सर्ने हात्ती पाइलेको साथसाथै औलो, डेङ्गु लगायतको रोगहरूबाट समेत बच्न सकिन्छ।
राम्रो सल्लाह दिनुभयो है,
धन्यवाद है नानी।
बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
विद्यार्थी नानी बाबुहरू,
हामी COVID-19 विरुद्ध होसियार र सचेत हुँदै सुरक्षित रहँदै र यस विरुद्ध प्रतिकार गर्दै विद्यालय आएका छौँ। अब तिमीहरूमध्ये दुईजना अगाडि आऊ है COVID-19 विरुद्ध हाम्रा प्रतिबद्धताहरू बताउनका लागि। ल भन त को को आउँछौ, हात उठाऊ त।
टिचर म भन्छु।
ल स्याबास, कस्तो राम्रो तारा। ल अगाडि आऊ। अब कक्षा 8 की तारा सँगसँगै एकजना बाबु पनि आऊ है। ल हात उठाऊ त को आउने।
ओहो
कति धेरै जनाको पो हात उठेको। ल कक्षा 9 बाट कर्म तिमी अगाडि आऊ, बताउने पालो फेरि फेरि सबै विद्यार्थीहरूको आइहाल्छ नि।
हुन्छ टिचर।
ल तारा र कर्म ल सुरु गर। ल यहाँ छ माइक लिऊ है।
हामी विद्यालयमा घरबाट आउँदा जाँदा र विद्यालय परिसरभित्र पनि अनिवार्य नाक र मुख छोपिने गरी मिलाएर मास्क लगाउँछन्। एक अर्कोबाट पर्याप्त सामाजिक दूरीमा टाढा बस्छौँ। यसका साथै हामी आफू पनि भिडभाड गर्दैनौँ र त्यस्तो ठाउँहरूमा जाँदैनौँ पनि।
अनि हरेक कक्षा सकेपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुन्छौँ।
यसका साथै खानेकुरा खानु अघि, खाइसकेपछि, शौचालयको प्रयोगपछि नियमित बरोबर साबुन पानीले मिची मिची हात धुन्छौँ।
त्यसै गरी अनुहार, आँखा, नाक, मुख छुँदैनौँ। खोक्दा वा हाच्छु गर्दा नाक र मुख रुमाल वा कुइनोले छोप्छौँ।
र खोकी वा हाच्छु गरेपछि कम्तीमा 20 सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुन्छन्।
सही कुरा बतायौ तारा र कर्म। ल अब जाऊ तिमीहरू पनि लाइनमै बस। तिमीहरू सबैले मास्क लगाएकै छौ। अब तिमीहरू आआफ्नो कक्षामा गएर विद्यालयले व्यवस्था गरे अनुसार एक अर्कोबाट पर्याप्त दूरीमा बस्ने है। हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुने है। COVID-19 को यो बेला हामी सबै जोगिएर कक्षाहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ, होइन त? अनि घर परिवार र समाज समुदायमा पनि COVID-19 का विरुद्ध सावधानीहरू नियमित रूपमा पालना गर्नेछौँ।
COVID-19 विरुद्धको अभियानका लागि बेलायती सहयोग नियोग UK-AID को सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
सबिन, अब कार्यक्रमबाट बिदा माग्ने बेला पनि भइसकेको छ।
ल सबिता जिग्री, के कुरा गरेको के तिमीले? यहाँ आफूलाई अझ जिग्रीसँग कुरा गर्न मन छ?
अब त्यो त मलाई पनि थाहा छ नि, आफ्नो साथीसँग कुरा गर्न।
त्यही त गरौँ न त।
गर्ने के, तर अर्को हप्ता के सबिन?
ल ल त्यसो भयो त। झिग्री, तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि अनि कार्यक्रमको लागि आफ्नो सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com।
साथी, म त आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउने हो भन्ने सोध्दै हुनुहुन्छ भने पिर नगर्नुहोस् है। हाम्रो टोल फ्री नम्बर NTC प्रयोग गर्ने साथीका लागि 1660100456 र एनसेल प्रयोग गर्ने साथीका लागि 9801572000 हो यो नम्बरमा फोन गरेर निशुल्क रूपमा आफ्नो कुरा रेकर्ड गर्न सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर पनि साथीसँग मनको कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ है।
र यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio SSMK रेडियोमा गई लाइक गरेर हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। हाम्रो हरेक अपडेट त्यहीँबाट लिन सक्नुहुन्छ है साथी।
र त्यस्तै SMS पठाउन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा जानुहोस्, VOI टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री SMS नम्बर 3440।
साथी, हामीले सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई जुन माध्यम सजिलो हुन्छ त्यही माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला। आजको लागि भने कार्यक्रम साथीसँग मनका कुराबाट सबै साथीहरू रसिक र करुणा सँगसँगै म तपाईँको आफ्नै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता
अनि म तपाईँको आफ्नै हँसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।